नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल माघ 12 गते सोमबार, माघ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 26 जनवरी सन् 2026, नेपाल सम्वत 1146, आज सिल्लाथो 8। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, राष्ट्रिय सभा निर्वाचन, नेपाली कांग्रेस बन्यो ठूलो दल, शीर्षकको खबर लिँदैछौ। यो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ। यसअघि नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल थियो। 17 जना सदस्य हुँदा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकता गरेपछि बनेको नेपाली कम्युनिष्ट पार्टीका सदस्य संख्या राष्ट्रिय सभामा 25 पुगेको थियो। तर राष्ट्रिय सभाको आइतबार सम्पन्न 1/3 सदस्यको निर्वाचनको मतपरिणामले सभामा दलको हैसियत बदलेको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको माघ 11 गते सम्पन्न निर्वाचनले 6 वर्षे कार्यकालका लागि 18 जना सदस्य निर्वाचित गरेको छ। नेपालको संविधान 2072 धारा 83(3)ले राष्ट्रिय सभाका सदस्यको पदावधि 6 वर्षको हुने व्यवस्था गरेको छ। सोही उपधारामा सभाका 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुने उल्लेख छ, जस अनुसार 2076 फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा 1/3 सदस्यको निर्वाचन भएको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार एक निर्विरोध सहित नेपाली कांग्रेसका 9 जना सदस्य निर्वाचित भएका छन्। एमालेका 8 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका 1 जना निर्वाचित भए। निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्त ठाकुर मधेसको अन्य समूहबाट निर्वाचित हुनुभयो। राष्ट्रिय सभामा एकमात्र सदस्य रहेको लोकसभाका शेखर कुमार सिंहको पदावधि सकिन लाग्दा ठाकुर निर्वाचित हुनुभएको हो। जनता समाजवादी पार्टी नेपालबाट 3 जना उम्मेद्वारले मनोनयन दर्ता गराए पनि जित्न सक्नु भएन। नेपाल मजदूर किसान पार्टीबाट 2 तथा राष्ट्रिय जनमोर्चाबाट 4 जनाको उम्मेद्वारी परे पनि कुनै उम्मेद्वार निर्वाचित हुन सकेनन्। माथिल्लो सदनमा नेकपाको प्रतिनिधित्व छैन। राष्ट्रिय जनमोर्चाबाट तुल बहादुर विश्वकर्मा एकमात्र सदस्य हुनुहुन्छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकबाटै चुनावी मैदानमा 9 दलित शीर्षकको खबर लिँदैछौ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख 4 दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट जम्मा 9 जना दलित समुदायका व्यक्ति प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका छन्। जेएनजी आन्दोलनपछि निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको निर्वाचनमा दलितलाई टिकट दिन कन्जुस्याई गरेको पाइएको हो। पुरानाले मात्र होइन, नयाँ दलहरूले पनि कन्जुस्याई गर्दा आन्दोलनको मर्म र संविधान ओझेलमा पर्ने हो कि भन्ने आशंका बढ़ेको दलित अगुवाहरूको भनाई छ। संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशीको हकको पनि व्यवस्था भएको छ। प्रत्यक्षतर्फका 165 क्षेत्रमध्ये नेपाली कांग्रेसले एउटा निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाएको छ। यो दलले बझाङबाट प्रकाश रसाइली स्नेहीलाई उम्मेद्वार बनाएको छ। यसैगरी नेकपा एमाले डणेलधुराबाट चक्रप्रसाद रसाइली स्नेही र बर्दिया 2बाट विमला विक गरी 2 जनालाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ। नेकपाले सिराहा 2मा मनोज पासवान, स्याङ्जा 2मा पदम विश्वकर्मा, कञ्चनपुर 3मा मान बहादुर सुनार र काठमाडौँ 4मा इन्द्र भूषाल गरी 4 जनालाई उम्मेद्वार बनाएको छ। रासोपाले बाँके 3मा खगेन्द्र सुनार र इलाम 1मा विमल गदाल गरी 2 जनालाई उम्मेद्वार बनाएको छ। प्रमुख दलहरूले प्रत्यक्षतर्फ दलितलाई उम्मेद्वार कम बनाउँदा प्रतिनिधि सभामा दलित प्रतिनिधित्व कोटामा मात्र सीमित हुने अवस्था रहेको दलित नागरिक समाजका अगुवा एवं पूर्व राजदूत पदम सुन्दासले बताउनुभयो। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। फेरि पनि चुनावकै प्रसंग छ। आजको कान्तिपुर दैनिकमा 4 चुनावमा आश्वासन जोड्ने पूर्व र पश्चिमका पुल शीर्षक दिएर खबर प्रकाशन गरेको छ। हरेक चुनावमा उम्मेद्वार आउँछन् र भन्छन् जब्दी घाटमा पुल बनाउने मेरो वचन भो, मलाई भोट दिएर जिताउनुहोस्। तर जब चुनाव सकिन्छ नेताहरूले बाचा बिर्सन्छन्। ढुङ्गा वा काठे पुलबाट जोखिम मोल्दै बबई नदी वारपार गर्नुपर्ने स्थानीयको नियति उस्तै रहन्छ। प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा स्थानीयले लख काटिसकेका छन्। यसपालि पनि नेताहरू आउँछन् र उही उधारो बाचा दोहोर्याउँछन्। बारबर्दिया नगरपालिका तीनका कृष्ण ढकाल दिनहुँ गोलरिया आउजाउ गर्नुहुन्छ। बबई नदी पार गर्ने क्रममा सधैं शास्ति खेप्नुहुन्छ। पुल नहुँदा बर्खामा डुंगा र हिउँदमा काठे पुल तर्नुपर्छ। उहाँ भन्नुहुन्छ, डुंगा वा काठे पुल तर्दा नगरपालिकालाई हरेक पटक मोटरसाइकलको 15 र चालकको 10 रूपियाँ कर तिर्नुपर्छ। मोटरसाइकलमा चालक बाहेक अर्को व्यक्ति बस्दा थप 10 रूपियाँ बुझाउनुपर्छ। नदी तरेपछि गुलरिया पुग्न करिब 500 मिटर बलौटे बाटो पार गर्नुपर्छ। बगर नजिकै वनमा चितुवा रहने हुनाले डराई डराई हिँड्नुपर्ने गुलरिया नगरपालिका साथकी विमला रिजालले सुनाउनुभयो। पुल बने 15 मिनटमा बारबर्दिया नगरपालिकाको कार्यालय पुग्न सकिन्थ्यो। उहाँले भन्नुभयो, अहिले 1 घण्टा भन्दा बढ़ी समय लाग्छ। बारबर्दियामा आकस्मिक रूपमा कोही बिरामी भए एम्बुलेन्सबाट जयनगर, सोनपुर, पधाना लगायतका ठाउँबाट लठुआघाट हुँदै गुलरिया पुग्नुपर्ने बाध्यता छ। जब्दीघाटमा गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने 425 मिटर लामो पुल बनाउन 22,000 2068 पप्पू कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार 8 मंगिर 2072 भित्र बनिसक्नुपर्ने थियो। 16,68,00,000 रूपियाँमा ढिला गरेर बनेको पुल शिलान्यास नहुँदै 28 सौन 2074 भाँसियो। भाँसिएको त्यो पुल पनि 22 असोज 2079 बाढ़ीले बगायो। पुल पुननिर्माणमा सरकारले चासो नदिएपछि स्थानीयले 24 पुस 2080 गुलरियामा प्रदर्शन समेत गरेका थिए। पुल निर्माणमा दबाव दिन पूर्व मन्त्री एवं त्यही क्षेत्र बर्दिया एकबाट 2074 र 2079 निर्वाचित सांसद सञ्जय गौतम 30 वैशाख 2081 अनसन पनि बस्नुभएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला 6 जेठमा पुगेर पुल निर्माणका लागि भोलिबाटै पहल गर्ने प्रतिबद्धता गरेर अनसन तोडाउनु भएको थियो। तर बजेट अभाव देखाउँदै पुल निर्माणको काम अघि बढ़ाइएको छैन। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। आजको नागरिक दैनिकमा हिमपातमा पनि घर दैलो गर्दै उम्मेद्वार शीर्षकको खबर प्रकाशित छ। घाम अझै डाँडामाथि नौक्लिँदै जुम्लाका बस्ती सेताम्मे देखिन्छन्। हिउँले आँगन बाटो र छाना ढाकेको छ। चिसोले हात खुट्टा कठ्याङ्रिएका छन्। तर यही कठ्याङ्रिँदै चिसोबीच केही मानिस झोला बोकेर बाक्लो लुगा र मखलर बेरेर गाउँतिर लाग्दैछन्। उनीहरू पर्यटक होइनन्, ती चुनावी उम्मेद्वार हुन्। मतको खोजीमा घर दैलो अभियानमा छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकै गर्दा जुम्लाका उम्मेद्वारलाई हिमपात र चिसोले भोट माग्न रोकेको छैन। हिमपातले जनजीवन प्रभावित भए पनि चुनावी गतिविधि झन सक्रिय बन्दै गएको छ। जुम्लाको चन्दननाथ नगरपालिका हुँदै तिला, तातोपानी, गुठीचौर, हिमा, पातारासी, कनका सुन्दरी र सिंजा गाउँपालिकासम्म उम्मेद्वार हिमपातमा पनि मतदाताका ढोका ढकढकाइरहेका छन्। हिउँले चिप्लिएका गोरेटो, उकालो ओह्रालो बाटो र चिसो हावा घर दैलो अभियानका लागि चुनौती बनेका छन्। कतिपयका ठाउँमा सवारी साधन चल्न नसकेपछि उम्मेद्वार पैदलै हिँडिरहेका छन्। नेपाली कम्युनिष्ट पार्टी जुम्लाका उम्मेद्वार नरेश भण्डारी भन्नुहुन्छ, चिसो भए पनि घर दैलो रोकिएको छैन। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकले चर्चित लेट नै लुकाए व्यक्तिगत विवरण, पारिवारिक विवरण लुकाउने अधिकांश रासोपाका शीर्षक दिएर खबर प्रकाशन गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा सुशासन, पारदर्शिता र कानूनी शासनमा प्रतिबद्धता जनाउँदै चुनावी मैदानमा होमिएका चर्चित नेताबाटै कानून बमोजिमको व्यक्तिगत विवरण लुकाएको पाइएको छ। निर्वाचन आयोगको फारममा उनीहरूले पूर्ण विवरण नभरेको पाइएको हो। एकल बहुमत सहित सरकार बनाउन प्रधानमन्त्रीको उम्मेद्वार समेत घोषणा गरेर चुनावी मैदानमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीका चर्चित उम्मेद्वारबाटै आफ्ना श्रीमान श्रीमतीको विवरण गोप्य राखिएको छ। पारिवारिक विवरणदेखि शैक्षिक योग्यता र सम्पत्ति विवरण समेत बुझाउनुपर्ने व्यवस्था निर्वाचन आयोगले एक महिना अघि नै सार्वजनिक गरेको थियो। आयोगले व्यवस्था गरेको प्रावधान विपरीत राजसपा नेताहरूले यसरी पारिवारिक विवरण नै गोप्य राखेपछि सामाजिक सञ्जालमा चर्चा र विवाद शुरू भएको छ। आफ्नो पारिवारिक विवरणमा समेत जिम्मेवार नदेखिएपछि निर्वाचन आयोगको निर्देशन पालना नगरेकासम्म भन्दै आलोचना शुरू भएको हो। राजसपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री भन्दै उम्मेद्वारका रूपमा अगाडि सारिएका बालेन्द्र शाह बालेनले आफ्नै श्रीमतीको नाम सार्वजनिक गर्नुभएको छैन। सबिना काफ्लेसँग विवाह गर्नुभएका शाहको श्रीमतीका विषयमा जानकारी नभएको कमैलाई होला, तर औपचारिक दस्तावेज रहने आयोगको अभिलेखमा भने काफ्लेको नाम शाहले खाली नै राख्नु भएको छ। त्यस्तै राजसपाका चर्चित नेत्री सुविता गौतमले पनि आफ्नो श्रीमानको नाम गोप्य राख्नु भएको छ। काठमाडौँ क्षेत्र नम्बर एकबाट उम्मेद्वार हुनुभएकी रंजु दर्शनाले पनि श्रीमानको नाम सार्वजनिक गर्न नचाहेको देखिन्छ। यो प्रसंगलाई आजको राजधानी दैनिकले प्रकाशन गरेको छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा पर्यटनको प्रतिवेदन एकातिर, सीआईबी अनुसन्धान अर्कैतिर शीर्षकको खबर प्रकाशित छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पर्यटकको फेक रेस्क्यू कागजात बनाएर ठगी गरेको भन्दै 6 जनालाई पक्राउ गरे पनि इजी हेली र 7 समिट ट्रेक्सलाई अनुसन्धानमै छुटाएको छ। फेक रेस्क्यू प्रकरणमा मुछेका ती कम्पनीहरूलाई अनुसन्धानको दायरा बाहिर राख्नुले अनुसन्धानमाथि नै प्रश्न उठेको छ। सीआईबीले पर्यटकको फेक रेस्क्यू कागजात बनाएर ठगी गरेको आरोपमा 6 जनालाई पक्राउ गरेको छ। सीआईबीले आइतबार पत्रकार सम्मेलन गरी फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका संचालकहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यूका संचालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका संचालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया, एभरेस्ट एक्सप्रेस एण्ड एसिस्टका संचालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सुभाष केसी रहेको सीआईबीका प्रमुख एआईजी मनोज केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। तर त्यतिबेला गरिएको अनुसन्धान प्रतिवेदनले कार्यवाहीका लागि सिफारिश गरेका 17 कम्पनीलाई सीआईबीले उन्मुक्ति दिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट 9 जिल्ला डढेलोको उच्च जोखिममा शीर्षकको खबर लिँदैछौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 9 जिल्ला डढेलोको उच्च जोखिममा रहेको देखाएको छ। वन डढेलो नियन्त्रण पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2082 तयार गर्दै प्राधिकरणले बाक्य, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतलाई उच्च जोखिममा राखेको हो। सन् 2013 यताका डढेलोका घटनाको विश्लेषणका आधारमा यी जिल्लालाई यस वर्ष उच्च जोखिमको सूचीमा राखिएको प्राधिकरणले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सुन मौजदात, चाँदीको कृत्रिम अभाव शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। मूल्य आकाशिन थालेपछि सुनको माग न्यून छ, जसकारण अहिले वाणिज्य बैंकमा सुनको मौजदात बढ़ेको छ, तर थप मूल्य बढ़ने विश्लेषणपछि चाँदीको कृत्रिम अभाव शुरू भएको छ। अहिले बजारमा चाँदी पाउन छोडेको छ, निकै ढिला गरी पाइहाले पनि निर्धारित भन्दा 5% बढ़ी मूल्यमा खरिद गर्नु परेको ग्राहकको गुनासो छ। सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न साक्यले मूल्य बढ़ने आशाले चाँदीको माग बढ़ेको बताउनुभयो। धेरै माग भएकाले समयमा चाँदी आपूर्ति हुन नसकेको उहाँको भनाइ छ। सुनसँगै चाँदीको मूल्य थप बढ़ने देखिएको छ, तर सुनमा कर धेरै छ, त्यसमाथि मूल्य पनि अत्यधिक भइसक्यो, त्यसैले गर्दा सुनको माग उच्च छैन। चाँदीको माग धेरै नै छ, तर माग अनुसार चाँदी नहुँदा भनेकै समयमा आपूर्ति हुन सकेको छैन, उहाँले भन्नुभयो। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकबाट भजन संरक्षणमा जोड्दै युवा शीर्षकको खबर लिँदैछौ। लोप हुँदै जान लागेको लोक तथा चुड़का भजन संरक्षणका लागि रामेछापका युवा जुटेका छन्। यस क्षेत्रमा रूचि राख्ने युवाले मन्थलीमा भेला आयोजना गरी भजनको संरक्षणका लागि जुटेका हुन्। धर्म संस्कृति हाम्रो पहिचान, पहिचान जोगाउनु नै हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय लोकभजन चुटका संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापले आयोजना गरेको पहिलो अधिवेशनबाट निर्वाचित नयाँ टोली यसको संरक्षणमा जुटेको हो। यो प्रसंग आजको गोर्खा पत्र दैनिकमा प्रकाशित छ। युक्रेन रूस अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। युक्रेन रूस र संयुक्त राज्य अमेरिका बीच दुई दिन चलेको त्रिपक्षीय वार्ता सकारात्मक रूपमा सकिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युद्ध अन्त्यका सम्भावित उपायहरूका बारेमा छलफल भएको छ र अर्को चरणको वार्ता फेब्रुअरी 1 संयुक्त अरब इमिरेट्समा हुने तय भएको छ। यो वार्ता अमेरिकाका अधिकारी र दुवै देशका प्रतिनिधिहरूबीच पहिलो पटक भएको हो। जेलेन्स्कीले सबै पक्षले आफ्नो राजधानीमा वार्ताको प्रगति रिपोर्ट गर्ने र भविष्यका कदमहरू समन्वय गर्ने सहमति जनाएको बताएका छन्। यो प्रसंग आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशी विदा हुन्छु, नमस्कार।